23 یا 25 سال پہلے، ایک موقع کے اوپر ایک شیعہ جماعت کو اپنے نمائندے بنانے تھے مختلف علاقوں کے اندر، مختلف علاقوں کے اندر تنظیمیں نو ہو رہی تھی اور اس کو نمائندے بنانے تھے، تو نمائندے بنانے میں انہوں نے کچھ نمائندوں کا انتخاب کیا جس کے اوپر کچھ دوستوں کو اعتراض تھا کہ یہ نمائندے صحیح انتخاب نہیں کیے گئے، علاقائی سطح کے اوپر شہروں کے کچھ ہیڈز بنائے گئے اور کچھ لوگوں کو ان ہیڈز کی ایلیجیبلٹی کے اوپر اعتراض تھا کہ یہ قابل لوگ نہیں ہیں جن کا انتخاب کیا گیا ہے. اتفاق ایسا ہوا کہ جو صاحب اس فیصلے کے اندر ملوث تھے، چند لوگوں نے مل کے فیصلہ کیا تھا، ان میں سے ایک صاحب قوم آئے ہوئے تھے، تو وہ کہیں، ہم بھی بیٹھے ہوئے تھے، میں طالب علم ظاہر ہے، طالب علم ہونے کے ناطے بہت سارے طالب علم بیٹھے تھے، میں بھی وہاں پہ بیٹھا ہوا تھا، تو وہ جو رسپانسبل تھے، جو اس گروپ کا حصہ تھے جس نے فیصلہ کیا تھا، وہ وہاں پہ تشریف فرما تھے. تو ان سے کسی نے پوچھا کہ یہ جو فیصلہ کیا گیا ہے، فلاں فلاں آدمی کو فلاں فلاں شہر کا انچارج بنایا گیا ہے، اس کے اوپر بہت سارے لوگوں کو اعتراض ہے، تو آپ نے کس طرح یہ فیصلہ کیا؟ سنیے گا. انہوں نے کہا کہ ہمارے پاس ایک بہت بڑا ایشو تھا، اور وہ یہ تھا کہ ہماری جو گروپ، ہمارا جو پارٹی ہے، جس کا میں نام نہیں لینا چاہ رہا ہوں آبویسلی، یہ جو پارٹی ہے اس کے اوپر فائنینشیل پرابلمس بہت زیادہ تھی، اس کو مالی وسائل کی کمی کا سامنا تھا، اور ہم نے جب یہ سلیکشن ہونے لگا تو اس سے پہلے یہ ایشو ہمارے پاس آیا کہ بھائی مالی وسائل ہمارے پاس بہت کم ہیں، تو ہم نے ایک بنیادی فیصلہ کیا کہ ہم اپنی پارٹی کے ریجنل صدر ان لوگوں کو بنائیں گے جو ذرا مالی اعتبار سے مضبوط ہوں، تاکہ ہماری پارٹی کے مالی وسائل کی کمی کا یہ لوگ تھوڑا سا اپنا ذاتی پیسہ لگا کر جبران کر لیں گے. اس اصول کے تحت جب سلیکشن ہونے لگا ریجنل ہیڈز کا، تو ہم نے اس بات کا جائزہ لیا کہ بھائی اس کے پاس جیب میں کچھ ہے یا نہیں ہے، اگر کچھ نہیں ہے تو ٹھیک ہے، آدمی تو صحیح تھا، لیکن ہم اس وقت یہ فیصلہ نہیں کر سکتے تھے جب ہم نے اس بندے کا انتخاب کیا جس کی جیب میں 4 پیسے ہوں. یہ اولویت کا تعین صحیح ہے؟ یہ جو فکری تنظیم ہے اس کے اندر نمائندگی کا انتخاب، نمائندگی ہے بلکہ ریاست کا انتخاب، ہیڈز کا انتخاب ایک ایسے اصول کے تحت ہوا ہے جس کے تحت معاشرے کے چند ممکنہ، نہیں کہہ رہا کہ 100% ممکنہ ظالم لوگ، ممکنہ حریص لوگ، ممکنہ مادہ پرست لوگ اس تنظیم کی لیڈرشپ کو اپنے ہاتھ میں لیں گے. صحیح ہے؟ یہ پرائیورٹی صحیح سیٹ ہوئی ہے؟ نہیں سیٹ ہوئی. ابھی بھی یہی ہو رہا ہے، ابھی بھی زیادہ تر یہی ہو رہا ہے. اب یہ جو پرائیورٹی سیٹ ہو رہی ہے، یہ صحیح سیٹ ہو رہی ہے؟ نہیں، ابھی بھی یہ نہیں ہو رہی ہے. اور اب مستقبل میں کیا ہوگا وہ اللہ جانتا ہے. صحیح ہے؟ اچھا، یہ پرائیورٹی سیٹ کرنے کے لیے ایکسپرٹیز چاہیے یا نہیں چاہیے؟ چاہیے. ایکسپرٹیز میں کیا چاہیے؟ ایک کوالٹی چاہیے، یہ پتا ہو اس بندے کو کہ یہ جو میں کر رہا ہوں اس سے 10 سال بعد کیا ہونے والا ہے. جس بندے کو یہ پتا ہو وہ پرائیورٹی سیٹ کر سکتا ہے، جس کو یہ نہیں پتا یہ ٹامک ٹوئیاں مارے گا، ادھر سے ادھر ٹال مٹول کرے گا اور ایک پرائیورٹی لا کے رکھ دے گا، اس کے اوپر زندگی گزرنا شروع ہو جائے گی، 15 سال بعد ہمیں سر پہ ماتم کرنا پڑے گا کہ یہ فیصلہ غلط ہوا. اچھا ایک بھی بتا دوں، 15 سال بعد بھی بہت کم لوگوں کو پتا چلے گا یہ مصیبت آئی کہاں سے ہے. آپ کو کیا معلوم ہے کہ کراچی شہر کی مصیبتیں گزشتہ 20 سال کی کن کن فیصلوں کی وجہ سے یہاں تک پہنچی ہیں؟ ہمارے سامنے تو مصیبت ہوتی ہے، یہ نہیں پتا ہوتا آئی کہاں سے. تو وہ جو دینی جماعت ہے نا، اس کے اندر بھی مصیبت آتی رہے گی اور ان بیچاروں کو کچھ سمجھ میں نہیں آئے گا یہ مصیبت آئی کہاں سے. کسی کے پاس اتنا وقت نہیں ہوگا، اتنی اسکل نہیں ہوگی کہ وہ جا کے 15 سال کے فیصلوں کو نکالے اور اس میں دیکھے کہ 15 سال پہلے جو آپ نے ڈیسیشن لیا تھا اسٹریٹجک ڈیسیشن، اور وہ شاید آپ نے چائے کے کپ پہ لے لیا ہوگا 15 منٹ کے اندر، یہ مصیبت وہاں سے آئے گی. اب تک تو چلا لیا جیسا تیسا، آگے کا کیا ارادہ ہے، آگے کیا کرنا ہے؟ کیوں اب تک تو کم خون بہا ہے، اب ہر روز بہ رہا ہے. آپ کو میں قسم کھا کے کہہ سکتا ہوں، مجھے جو پریشانی اس وقت لگی ہوئی ہے وہ یہ کہ اس خون کا ذمہ دار کون ہے. یہ جو میں آپ کے سامنے کر رہا ہوں نا، میں اپنی ذمہ داری اتار رہا ہوں، میں اپنی ذمہ داری اتار رہا ہوں. مجھے پتا ہے 10 لوگ اعتراض کریں گے آپ نے کیوں کہا، ये बातें कोई पब्लिक में डिस्कस करने की हैं, ये बातें तो टेबल पे बैठ के करने की होती हैं, वो टेबल मुझे कभी नसीब नहीं होगी क्योंकि मैं बक बक करने का माहिर हो गया हूँ, वो मुझे नसीब नहीं होनी है। और मैं इस बात पे खुल रहा हूँ कि मैं इसको देख रहा हूँ और खामोश बैठा हूँ अपनी मसलहतों की खातिर। तो अब मैंने सोचा कि नहीं, मुझे बोल देना बेहतर है, मैं क्यों इस खून का बोझ अपने सर पे लूँ, अगर इसका कोई बोझ है ही मैं क्यों जिम्मेदारी लूँ, कम से कम मैं बोल तो दूँ कि भाई मुझे ये समझ में नहीं आ रहा है क्या हो रहा है। तो मैं आपको अभी भी अर्ज़ कर रहा हूँ, हमारी ग्रुप्स की लीडरशिप की तायुन का, लीडरशिप का मतलब टॉप लीडरशिप नहीं है फिर आप उस झगड़े के अंदर जाके लग जाएं, रिस्पॉन्सिबल्स के, जिम्मेदार अफराद के तायुन की प्रायोरिटीज़ इसी किस्म की हैं, इसी किस्म की हैं जिसको मुझे और आपको भुगतना पड़ रहा है। और खुदा ना करे नाऊज़ु बिल्लाह अगर ये तब्दील नहीं हुई है, आगे भी यही होना है, आगे भी यही होना है। अच्छा, जिम्मेदार कौम क्या करती है? प्रायोरिटी सेट करती है। भाई ये काम होना कैसे? दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद अच्छा, जिम्मेदार कौम क्या करती है? जिम्मेदार कौम प्रायोरिटी सेट करती है। उन प्रायोरिटीज को सेट करने के बाद क्या करती है? आजकल के दौर में उसका एक डॉक्यूमेंट बनाती है, आजकल के दौर में उसका एक डॉक्यूमेंट बना देती है और उस डॉक्यूमेंट को पब्लिसाइज कर देती है। कहती है देखो भाई, हमारी पार्टी में लीडरशिप रिस्पॉन्सिबल ओहदेदार इसका तायुन इन उसूलों के तहत होगा, अगर आपको ये उसूल इम्प्लीमेंट होते नज़र आए तो आप तायीद कीजिएगा, नज़र नहीं आए तो आप इनकार कर दीजिएगा। इसको हम क्या कहते हैं? इसको हम कहते हैं ऑर्गेनाइजेशनल ट्रांसपेरेंसी। किसी तंजीम में है इस वक्त? किस तंजीम में? कोई शिया तंजीम देखी जिसने अपने जिम्मेदारों के मुअय्यन होने का क्राइटेरिया पब्लिसाइज किया हो? तो कैसे जिम्मेदार बन रहे हैं ये चाय के कप पे? जिसको जो वोट मिल गया वो लेके बन जाएगा? कब तक ऐसे होगा? कितनी कीमत देनी है? इदारे ख़त्म, तंजीमें डिस्ट्रैक्टेड, ऐसे रास्तों पे चल गई जिनका नहीं पता क्या होने वाला है। कब तक ऐसे चलना है? सिर्फ एक रास्ता है, प्रायोरिटी सेट करो। आप ये बताओ, आपको सेक्रेटरी मालियात चाहिए, ये बताओ इसका क्राइटेरिया क्या है, ताकि जब आप बंदा इंतखाब करो ना तो मैं उस क्राइटेरिया को जाके इसमें ढूंढूं इसमें है भी या नहीं है। लेकिन बना के ही नहीं देंगे, क्योंकि अगर बना के दे दिया तो फिर मनमानी करने का कोई चांस नहीं रहेगा। ये मुश्किल है, जिस पार्टी को अपनी मनमानी करनी होती है ना वो कभी डॉक्यूमेंट नहीं बनाता, क्योंकि उसको पता है अगर मैंने डॉक्यूमेंट बना के दे दिया तो मैं जो फैसला करूंगा ये मेरी गर्दन पकड़ लेगा कि भाई तुमने जो डॉक्यूमेंट बना के दिया था उसमें ये 6 क्लॉज थी, इन क्लॉज के तहत इस बंदे का इंतखाब नहीं होना था, तुमने क्यों किया? इस ट्रांसपेरेंसी की मुसीबत में फंसना ही नहीं चाहता। तो आपसे क्या कहेगा? वो कहेगा कौम की बेहतरीन मसलहत में नहीं है कि मैं आपके सामने राज फाश करूं। ये वो मसाइल हैं जो खामोशी से तय किए जाते हैं, और ज़्यादातर मसाइल ऐसे ही होते हैं जो खामोशी से तय किए जाते हैं। कब तक ये आपने सोचना है? अज़ान मोहतरम, ये जो हम कोशिश कर रहे हैं क्या कर रहे हैं? मुमकिन हम पे कोई ये बाद में इल्ज़ाम लगाए, कोई दोस्त मुमकिन कहे मुझे कि भाई आप तो पब्लिक को अपनी तंजीमों से थका रहे हैं, सबको भगा रहे हैं सबको। ठीक है, ये आप कर क्या रहे हैं? लोगों को तंजीमों का बागी बना रहे हैं, लोगों को तंजीमों से लातालुक बना रहे हैं, तो आप तो कौम के अंदर इंतशार बर्पा कर रहे हैं। उनके ने कोई हमसे ये कहेगा? अच्छा, हम उससे ये कहेंगे कि चलो फ़र्ज़ करो ये हम इंतशार बर्पा कर रहे हैं, ये जो कुछ हम कह रहे हैं ये बात सही है या गलत है? बात सही है या गलत है? बात को काउंटर करो ना कि जो बात कह रहे हैं सही है या गलत है। अगर बात सही है तो ये बताओ और कहाँ क्या है? फिर कोई फोरम बताओ जिस पे जाके हम ये बात कहें, फिर कहाँ कहें? अच्छा, और फिर एक और मसला है, ओपिनियन बिल्ड कैसे होती है सोसाइटी में? आपको एक राय देनी है, वो राय बननी है, वो राय बने तो बात आगे बढ़ेगी ना। राय बनती कैसे है? राय ऐसे ही बनती है, رائٹ ڈسکشن میں لائی جاتی ہے، لوگوں کے سامنے پیش کی جاتی ہے، لوگ اپنی عقل سے یا قبول کریں گے یا رد کریں گے، اس پہ رائے بنتی ہے. اور کیا کیا جاتا ہے؟ ہاں اگر مثلاً وہاں لوگوں کو جذباتیات میں لا کر ان کے جذبات کو چھیڑ چھاڑ کر کے ان کو کسی ایک طرف دھکیل دیں اور ان سے کہیں یہ سب غلط ہے، یہ بات غلط ہے، ایک چیز میں سب غلط ہے نہیں، یہ سب صحیح نہیں ہونا چاہیے، ایسی یہ جملہ ہی غلط ہے، اصلاً سب غلط نہیں ہوتا ہے، کچھ چیز غلط ہوتی ہے، صرف وہ پوائنٹ آؤٹ کرنا چاہیے جو غلط ہے، جو صحیح ہے وہ صحیح ہے. اس وقت جو ڈسکشن ہے وہ ایک غلط بات میں ہے. وہ غلط بات کیا ہے؟ سلیکشن کا کرائیٹیریا کنفرم نہیں ہے. سلیکشن کا کرائیٹیریا کنفرم نہ ہونے کی وجہ سے غلط لوگ عہدوں پر آئیں گے، اور غلط لوگوں کے عہدوں پر آنے کی وجہ سے معاشرے کے مفید ادارے نہیں بن پائیں گے، مفید کام نہیں ہو پائے گا. اس کی قیمت بہت بھاری پڑ رہی ہے. اس کا ازالہ صرف ایک طریقے سے ممکن ہے، سلیکشن کے کرائیٹیریاز بن جانے چاہیے. اس کو ہم کہہ رہے ہیں اولویتوں کو معین ہو جانا چاہیے. آپ کی پارٹی کے پاس 5 ملین روپے آئے ہیں اس سال کے بجٹ میں، وہ کہیں خرچہ ہو گیا ہے جو آپ کو بعد میں ایک بل بنا کے دیا گیا ہے. آپ کے پاس پہلے سے کرائیٹیریا بنا ہونا چاہیے، پیسوں کے خرچ ہونے کا کرائیٹیریا کیا ہے، کہاں خرچ ہونے کہاں خرچ نہیں ہونے. میں ایک مثال آپ کی خدمت میں عرض کرتا ہوں. کچھ وقت پہلے، دو مہینے کے قریب، ایک بندے خدا ہیں بہت معروف ہیں پاکستان کے اندر، آپ سب لوگ نام سے جانتے ہیں، ہمارے فرقے نہیں ہیں، کسی اور فرقے، ان کے ساتھ گفتگو ہوئی اور بات ہوئی یونیورسٹیز بنانے پہ. میں اس کو پہلے بھی شاید کہیں کہا ہوگا، میرے پاس ریپیٹڈ باتیں ہی ہیں. ان سے گفتگو ہوئی یونیورسٹی بنانے پر، انہوں نے کہا بھائی یہ یونیورسٹی بنتی ہیں پیسے سے. انہوں نے ایک اور فرقے کے ایک اور صاحب بیٹھے ہوئے تھے، ان کی طرف اشارہ کیا، ایک گروپ کے نمائندے تھے، دیکھو ان کے پاس پیسہ ہے، دیکھو انہوں نے یونیورسٹیز بنائی ہوئی ہیں. تو میں نے ان سے کہا، میں نے کہا یونیورسٹیز پیسے سے نہیں بنتی ہیں، یونیورسٹیز یہاں سے بنتی ہیں. انہوں نے کہا نہیں نہیں یہ باتیں یہاں سے تو بنتی ہیں، لیکن اصلی چیز یونیورسٹی کے اندر پیسہ ہوتی ہے. اچھا یہ میں آپ کو بتاتا چلوں، ایچ ای سی کے ڈاکومنٹڈ کرائیٹیریا میں 10 کروڑ روپے کی پری کنڈیشن ہے یونیورسٹی کے بنانے کی. 5 کروڑ روپے کے ایسیٹس ہیں، 5 کروڑ روپے آپ کو رننگ فائنینس کے سیکیورٹی کے طور پر دینے ہوتے ہیں. تو اگر آپ کے پاس 10 کروڑ روپے ہیں جس میں 5 کروڑ روپے کے ایسیٹس بھی شامل ہو سکتے ہیں، جو کوئی بلڈنگ بھی ہو سکتی ہے، تو بیسیکلی فائنینشیل کرائیٹیریا آپ نے جو ہے وہ ان کا پورا کر دیا اگر آپ کے پاس 10 کروڑ روپے موجود ہیں. تو انہوں نے کہا کہ بھائی یہ پیسہ چاہیے ہوتا ہے، اس کے بغیر نہیں بنتی. میں نے کہا نہیں پیسے چاہیے، عقل چاہیے ہوتی ہے. انہوں نے اصرار کیا کہ پیسے چاہیے ہوتا ہے. میں نے کہا اچھا ایک کام کرتے ہیں، جو ہوا میں آپ کو سنا رہا ہوں نام لیے بغیر. میں نے ان سے کہا کہ اچھا ایک کام کرتے ہیں، یہ سوچتے ہیں لاہور میں ایک جلسہ کرنا ہے 5 لاکھ بندوں کا، کتنا پیسہ لگتا ہے؟ ان کی جم بار بار کرواتی ہے، بار بار کرواتی ہے، کئی دفعہ کرواتی ہے. تو میں نے کہا کہ اس کا خرچہ کتنا ہوتا ہے؟ انہوں نے کہا بھائی 5 لاکھ روپے لوگ نہیں آتے. کہاں کی باتیں کر رہے ہیں آپ، 5 لاکھ روپے ایک دم بھڑک گئے جسے کہتے ہیں. جب ان کی جماعت ملین کے کئی دفعہ کروا چکی ہے، وہ خود کہہ رہے تھے کہ 5 لاکھ آتے ہی نہیں ہیں. تو میں نے کہا چلو 5 لاکھ نہیں، 1 لاکھ، 1 لاکھ، 1 لاکھ بندوں کا لاہور میں اجتماع کرنا ہے مینار پاکستان پہ، خرچہ کتنا ہے؟ بھائی 1 لاکھ بھی نہیں آتے. اور میں دل میں سوچ رہا تھا یہ آپ تو 10-10 لاکھ کا پتہ نہیں کتنی دفعہ کر چکے ہیں، دعویٰ کرتے ہیں آپ 10-10 لاکھ کی کیا آپ نے. انہوں نے کہا بھائی 1 لاکھ نہیں آتے. میں نے کہا اچھا چلو 1 لاکھ بھی نہیں. اور وہ بندہ ایسے، میں نام لوں آپ اچھل پڑے. میں نے کہا اچھا ایسا کرتے 50,000 مینار پاکستان پہ 50,000 بندوں کا ایک جلسہ کرنا ہے، ٹھیک ہے؟ کہنے لگے ہاں 50,000 آ جائیں گے. میں نے کہا اچھا 50,000 بندوں کا جلسہ کرنا ہے، خرچہ کتنا ہے؟ کہنے لگے ایسے تو نہیں بتا سکتے. میں نے کہا دیکھیں آپ ماشاء اللہ بہت ماہر ہیں اور آپ نے کئی دفعہ ایسے جلسوں کو سپروائز کیا ہے، تو آپ کو پتہ ہے اگر آپ کی مثلاً کوئی پارٹی کی وجہ سے پرابلم نہ ہو. انہوں نے کہا میں بتاتا ہوں. انہوں نے یوں ہی کہا، انہوں نے کہا 5-6 کروڑ روپے لگیں گے، 5-6 کروڑ روپے لگیں گے، خدا شاہد ہے 2 مہینے سے کم کی بات ہے، میرے حافظے میں پرنٹ ہے اس وقت، میں نہیں بھول پاؤں گا فی الحال. اس نے کہا 5-6 کروڑ روپے لگیں گے. میں نے کہا اچھا دیکھیں آپ ایک جلسے میں 5-6 کروڑ روپے لگاتے ہیں نا، ایک جلسہ نہ کریں اس کے پیسے کو 2-3 سال کے لیے محفوظ کر لیں تو یونیورسٹی تو ویسی بن جائے گی. صحیح ہے؟ یقین مانے اس کا چہرے کا رنگ تھوڑا سا فیڈ ہوا، اسے سر جھکا کے کہا ہاں آپ کی بات صحیح ہے، ہم نے پرائیورٹیز طے نہیں کی. صحیح ہے؟ सिर्फ उसी ने तय नहीं की या हमने भी तय नहीं की? कितने जलसे करने हैं आपने मिस्टर पार्क में? कितने जलसे आपने मीनार पाकिस्तान लियाकत बाग में करने हैं? और एक यूनिवर्सिटी बनाएंगे आप? नहीं, आप एक और जलसा करेंगे। कितनी दफ़ा करेंगे? मैं दिल डूब रहा है, खुदा शायद है, मैं डर रहा हूँ कि मुझे कुछ तबीयत ना ख़राब हो जाए। कौम का कितना वक्त लगाना है इसमें, कितना सरमाया लगाना है, और कब तक महरूम करना है उन अहदाफ से जिन पे हमें अब तक मूव कर जाना चाहिए था? ये हमारी मुश्किल बन गई है। अब वक्त आ गया है, हमारी प्रायोरिटीज तय होनी चाहिए। इसके लिए हमें ये करना होगा, हमें दीन मुबीन में देखना होगा, दीन मुबीन ने इंसानों के अहदाफ क्या रखे हैं, उन अहदाफ को आइडेंटिफाई करें। ये अहदाफ दीन मुबीन ने रखे हैं, उन अहदाफ का हुसूल पहली प्रायोरिटी है। वो अहदाफ कैसे हासिल होंगे, उनकी चेन बनाएं। आप कहें मसलन हमें आदलाना माशरा चाहिए, आदलाना माशरा कब बनता है? मिसाल के तौर पर आप कहें उस वक्त बनता है जब ए फैक्टर मिलता है। ए फैक्टर कब मिलता है? जब बी मिलता है। आप 10 तक ले जाएं, फिर आप 10वें से शुरू करें और लाइन आपके सामने बिल्कुल क्लियर बनी हुई हो, मैं 10 करूंगा फिर 9 करूंगा, उस दौरान में मुझे दुश्मन इस तरह डिस्ट्रैक्ट करेगा, मैं डिस्ट्रैक्ट नहीं होऊंगा, मैं अपने काम को चलाऊंगा, 10 स्टेप को 20 साल में तय करूंगा और उस टॉप के ऊपर पहुंच जाऊंगा। अच्छा एक बात मैं और अर्ज करता चलूं, आप मेरी तरह दिल नहीं डुबोइएगा। कौमें ऐसी चलती हैं, कौमों पे नीचे ऊपर का टाइम आता है, हम लोग थोड़ी जल्दी परेशान हो जाते हैं, आप परेशान मत होइएगा। बाद अवकात कुछ चीज़ों का जान लेना ख़तरनाक होता है। फिर मुझे बाद अवकात यूँ लगने लगता है कि खुदाया बेहतर ना होता कि मैं ना समझ पाऊँ, क्योंकि मैं भी संभालने का हौसला कम होता जा रहा है, अभी मुश्किल बन रही है। ये रफ़ पैचेस आते हैं फिर बाद में सही होता है। सिर्फ क्या होगा, बाखबर रहें, काम को फॉलो करें। आप लोग जितने मिसाल के तौर पर यहाँ पर तशरीफ़ फरमाएं और जब हम बोलते हैं ना तो ये नेट पर जाता है, फिर लोग उसको भी सुनते हैं, तो कई हज़ार लोग हो जाते हैं बाशऊर, कई हज़ार लोग बहुत सारी चीज़ें चेंज कर सकते हैं, माशरे के अंदर ओपिनियन बिल्ड कर सकते हैं, अपने काम के ऊपर गौर करें। अच्छी जो हमने बातें कही हैं ऐसे नहीं कि हमें समझ में आ रही हैं, आपको समझ में नहीं आ रही, आपको भी समझ में आ रही हैं ये बातें, सिर्फ ये है कि एक आवाज़ नहीं बन पा रही, इसके ऊपर कोई इज्तमाही जद्दोजहद नहीं हो पा रही। अब मसलन आप किसी भी पार्टी में हैं, मुझे इससे कोई गरज नहीं है, सरोकार नहीं है इस बात कि आप किस पार्टी में। मैंने आप पहले भी अर्ज़ किया, मुझे ये समझ में आ रहा है कि हमारे पास अगर 3-4 बड़ी पार्टीज़ हैं तो जो लोग होते हैं वो मिक्स होते हैं, एक ही बंदा 2-3 पार्टीज़ में होता है। तो मैं यूँ सोचता हूँ कि जितने भी लोग यहाँ बैठे हैं ये उन्हीं 3-4 पार्टीज़ में होंगे जो आजकल पाकिस्तान में अहले बैत के मानने वालों की राइज चल रही हैं, उन्हीं में सब शिरकत करने वाले। आप कहीं पर भी हैं कोशिश करें क्राइटेरियाज़ बन जाएँ, प्रायोरिटीज़ बन जाएँ, डॉक्यूमेंटेड हो जाएँ, ताकि जब काम हो तो पता तो चले कि भाई ये काम सही हुआ है या गलत हुआ है। ऐसा ना हो कौम का वक्त ज़ाया हो रहा हो, कौम की रिसोर्सेज ज़ाया हो रहे हैं। तो आप जहाँ कहीं भी हैं, आप मसलन छोटा सा एक ट्रस्ट चला रहे हैं, उसको सही करें, उस ट्रस्ट को सही करें, प्रायोरिटी सेट करें, देखिए आपने किसको बंदे को जिम्मेदार बनाया, क्यों जिम्मेदार बनाया। अच्छा जब भी डॉक्यूमेंट्स नहीं होते ना, और जब भी डॉक्यूमेंट्स ना होने का किसी को फ़ायदा होता है तो एक नाअहल आदमी ऊपर आ जाता है, और जब नाअहल आदमी ऊपर आता है तो फिर इदारे का सत्यानाश लग जाता है। इदारा तोड़ने के लिए इतना ही काफ़ी होता है कि नाअहल आदमी ऊपर आ जाए। इसको कहते हैं राइट मैन फॉर द राइट जॉब, लेकिन दुश्मन की नज़र से। वो अपनी दानिश में जो राइट पर्सन होता है उसको राइट जॉब पे जाके बैठा देता है, और वो राइट पर्सन दुश्मन वाला वो सारे इदारे को वैसे ही तोड़ देता है जिसको पता नहीं कितने लोगों ने खून पसीने से बनाया होता है। तो ये प्रायोरिटीज़ तय कर लें। अच्छा अल्हम्दुलिल्लाह रब्बिल आलमीन, थोड़ा सा इसके ऊपर मेहनत करें काम सही होना शुरू हो जाता है, थोड़ा सा मेहनत करें काम सही होना शुरू हो जाता है। बात अकलमंदी की है, दुनिया कबूल करेगी, अकल की बात तो दुनिया कबूल करती है, तो आप बात अकलमंदी की करेंगे लोग कबूल करेंगे, तो आप इस बात से मत घबराइएगा कि ये मुस्तकबिल हमारा बहुत ख़राब हो जाएगा। नहीं, आगही और शऊर हुआ मुस्तकबिल ख़राब नहीं होगा, मुस्तकबिल सही होगा, और ये जो कुछ हो रहा है ये मुस्तकबिल सही करने की एक जद्दोजहद है कि आप कम से कम आगे को सही हो जाना चाहिए। हमेशा इस बात पर इत्मीनान रखिएगा, मैं आपकी खिदमत में इन तमाम बातों के साथ कह रहा हूँ हमारा मुस्तकबिल अच्छा है, गारंटी से मैं आपसे कह रहा हूँ हमारा मुस्तकबिल अच्छा है, कभी मुझे शक नहीं कि हमारा मुस्तकबिल ख़राब हो, हमारा मुस्तकबिल अच्छा है, और यही लोग सही करेंगे। हमारे अंदर शऊर आ रहा है अल्हम्दुलिल्लाह रब्बिल आलमीन। सैयदुश्शहदा के सदक़े में, सैयदुश्शहदा की بات اب اوپر آ رہی ہے.